जुम्मा 27 जनवरी सैरबीन के साथ उमर आफरीदी का सलाम। ओहदा सदारत संभालने के बाद डोनाल्ड ट्रंप पहली गैर मुल्की सरबराह हुकूमत बरतानवी वजीर आजम टेरेसा मे से मुलाकात करने वाले हैं। बरतानिया और अमरीका के लिए अब असल चैलेंज क्या है? तजियाकार,
ट्रंप अमेरिका फर्स्ट बोलता है तो किस तरह से कहेगा कि अमेरिका फर्स्ट भी होगा और यूके से अच्छे ताल्लुकात भी होंगे?
तफसील अहम आलमी खबरों के बाद।
ये बीबीसी उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। बरतानवी वजीर आजम टेरेसा मे आज अमरीकी सदर डोनाल्ड ट्रंप से ओवल ऑफिस में मुलाकात करेंगी। उन्होंने कहा है कि बरतानिया अमरीका के साथ खसूसी ताल्लुकात की तजदीद का ख्वाहिशमंद है। सुनिए नाजिश जफर से।
डोनाल्ड ट्रंप के सदर बनने के बाद ये किसी भी गैर मुल्की लीडर का पहला दौरा है। अमरीकी सदर और थेरेसा मे व्हाइट हाउस में एक घंटे की मुलाकात करेंगे। इससे पहले थेरेसा मे ने अमरीकी रिपब्लिकन जमात से कहा है कि बरतानिया और अमरीका दुनिया को अपनी सोच के मुताबिक ढालने के लिए दोबारा नाकाम फौजी मुदाखलत की राह इख्तियार नहीं कर सकते। वाज़ह है कि डोनाल्ड ट्रंप के साथ बातचीत में ब्रेग्जिट के बाद के तजारती मौके, सिक्योरिटी और इंटेलिजेंस के तआवुन के अलावा नेटो के मुस्तकबिल के मुतालिक बातचीत मुमकिन अहम मामलात होंगे।
अमरीकी सदर डोनाल्ड ट्रंप की मैक्सिको से दरामदात पर 20% टैक्स आयद करके सरहद पर दीवार की तामीर के खराजात पूरे करने की तजवीज़ की मैक्सिको ने सख्त अल्फाज में मजम्मत की है। मैक्सिको के सदर ने अपना तयशुदा दौरा अमरीका भी मनसूख कर दिया है। मैक्सिको के वजीर खारजा का कहना है कि दीवार की तामीर के लिए रकम देने पर बातचीत भी नहीं होगी।
मैक्सिको से दरामदात पर 20% टैक्स आयद करने का मतलब है कि आप फल से लेकर टेलीविजन जैसी घरेलू इस्तेमाल की अशिया को महंगा कर रहे हैं और उनकी कीमत अमरीकी सार्फीन को अदा करनी होगी। मैं नहीं समझता कि सारे अमल में असल मकसद यही है।
शिद्दत पसंद तंजीम अल शबाब ने जनूबी सोमालिया में कीनिया के एक फौजी अड्डे पर हमला किया है। तंजीम के मुताबिक इसके हमला आवरों ने 57 फौजियों को हलाक करके कई फौजी गाड़ियां कब्जे में ली हैं। ताहम कीनिया की फ़ौज ने इन दावों को रद्द किया है और कहा है कि उन्होंने ये हमला नाकाम बनाते हुए हमला आवरों को हलाक किया है। कीनिया ने अलशबाब के इन दावों को प्रोपेगेंडा करार दिया है। वाज़ह रहे कि गुज़श्ता साल अलशबाब ने ऐसा ही एक हमला अलदे नामी कस्बे में भी किया था और 100 फौजियों को हलाक करने का दावा किया था। इंडिया के ज़ेर इंतज़ाम कश्मीर में हुकाम का कहना है कि बर्फानी तोदा गिरने के वाक़यात में 14 इंडियन फ़ौजी हलाक हुए हैं। बर्फानी तोदा पाकिस्तान के साथ लाइन ऑफ कंट्रोल के करीब उस वक्त गिरा जब यहां इंडियन फ़ौजी गश्त कर रहे थे। इंडियन फ़ौज का कहना है कि इस इलाके में 2 मुख्तलिफ मुकामात पर बर्फानी तोदे गिरने के वाक़यात पेश आए और फ़ौज का एक कैंप और एक गश्ती पार्टी उनकी जद में आ गए। इलाके में कई दिन से बर्फबारी जारी है और इससे पहले बांडीपुरा के इलाके गुरेज में 4 शहरियों के हलाक होने की भी खबर है। तुर्की ने गुज़श्ता साल होने वाली नाकाम फौजी बगावत के बाद मुल्क छोड़कर यूनान जाने वाले 8 फौजियों के खिलाफ दोबारा मुकदमा चलाने का मुतालबा किया है। इससे पहले यूनान की सुप्रीम कोर्ट ने गुज़श्ता रोज़ उन 8 फौजियों को तुर्की के हवाले करने के खिलाफ फैसला दिया था। सुनिए शेराज हसन से।
तुर्की का कहना है कि वो यूनान के खिलाफ माइग्रेशन के माहदे को ख़त्म करने जैसे इकदाम भी ले सकता है। खबर रसां इदारे रॉयटर्स के मुताबिक तुर्क वजीर खारजा ने सरकारी नशरियाती इदारे TRT को बताया है कि यूनान फौजी बगावत की मनसूबाबंदी करने वालों का तहफ़ और मेज़बानी कर रहा है। वाज़ह रहे कि ये 8 फौजी तुर्की में होने वाली नाकाम फौजी बगावत के बाद एक हेलीकॉप्टर की मदद से यूनान चले गए थे। उनका मौकफ था कि वो बगावत में मुलविस नहीं थे। ये मामला सिफारती तौर पर यूनान के लिए एक मुश्किल सूरत हाल बनकर उभरा है, जबकि नेटो के इतिहादियों में भी तनाव पैदा हुआ है।
शाम में मौजूद समाजी कारकुनों का कहना है कि नामनेहाद दौलत इस्लामिया के ज़ेरे कब्ज़ा इलाके अलबाब में तुर्क फ़ौज की फ़िज़ाई कार्रवाई से 10 आम शहरी हलाक हुए हैं। वाज़े रहे कि गुज़श्ता साल इस इलाके में शिद्दत पसंद तंजीम दौलत इस्लामिया और कुर्द जंगजुओं के ख़िलाफ़ तुर्की ने कार्रवाई का आगाज़ किया था। तुर्की ने कहा है कि वो इकदाम कर रहा है जिससे आम शहरियों को कम से कम नुकसान पहुँचे। तुर्की के मीडिया के मुताबिक ताज़ा तरीन कार्रवाइयों में शिद्दत पसंद तंजीम दौलत इस्लामिया के 22 जंगजू मारे गए हैं। इंडिया की रियासत मेघालय के गवर्नर ने जिंसी इस्तेहसाल के इल्ज़ाम के बाद अपने ओहदे से इस्तीफ़ा दे दिया है। अहवाल जानिए उबैद मलिक से।
67 سالہ ویشمن گناتھن نے 20 مئی 2015 کو میگھالیہ کے گورنر کا عہدہ سنبھالا تھا۔ گورنر ہاؤس کے تقریباً اسی ملازمین نے انڈیا کے وزیر اعظم، صدر اور وزیر داخلہ کو خط لکھا تھا کہ گورنر کی حرکتوں سے گورنر ہاؤس کی ساکھ مجروح ہو رہی ہے۔ انہوں نے گورنر کی فوری برطرفی کا مطالبہ کیا تھا۔ خط کے متن کے مطابق گورنر ہاؤس کے اصول و ضوابط کو پامال کر کے ساکھ کو نظر انداز کیا گیا ہے اور اسے ایک ینگ لیڈر کلب میں تبدیل کر دیا گیا ہے، جس سے ملازمین کو ذہنی تناؤ اور تکلیف پہنچی ہے۔ گورنر ویشمن گناتھن نے استعفیٰ صدر کو بھیجوا دیا ہے۔
یہ بی بی سی اردو سروس ہے۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں۔ حکومت پاکستان نے اس تاثر کی نفی کی ہے کہ توہین مذہب کے قانون کے غلط استعمال سے اقلیتوں کو نشانہ بنایا جا رہا ہے۔ اس کے علاوہ دوسرے موضوعات اور کھیلوں کا ہفتہ وار فیچر کھیل کے میدان سے بھی آج سیربین کا حصہ ہے۔ پروگرام کے آغاز میں برطانوی وزیر اعظم ٹریزا مے کے دورہ امریکہ کی تفصیل اور اس کا تجزیہ کریں گے۔ ٹریزا مے پہلی غیر ملکی سربراہ حکومت ہیں جو ڈونلڈ ٹرمپ کے امریکہ کا صدر بننے کے بعد ان سے ملاقات کر رہی ہیں۔ امریکہ کے ساتھ ممکنہ تجارتی معاہدے پر بات چیت سمیت کن اہم معاملات پر گفتگو متوقع ہے اور ناقدین اس پر کیا رائے رکھتے ہیں؟ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ نازس ظفر کی زبانی۔
برطانوی وزیر اعظم تھریزا مے آج امریکی صدر ڈونلڈ ٹرمپ سے اوول آفس میں ملاقات کریں گی۔ ڈونلڈ ٹرمپ کے صدر بننے کے بعد سے اب تک کسی بھی غیر ملکی رہنما کا یہ امریکہ کا پہلا دورہ ہے۔ دونوں رہنما تقریباً ایک گھنٹے کی ملاقات کریں گے۔ ڈونلڈ ٹرمپ کے ساتھ بات چیت میں بریگزٹ کے بعد کے تجارتی مواقع، سیکیورٹی اور انٹیلیجنس کے تعاون کے علاوہ نیٹو کے مستقبل کے متعلق بات چیت ممکنہ اہم معاملات ہوں گے۔ اگرچہ برطانیہ امریکہ یا کسی اور ملک کے ساتھ اس وقت تک تجارتی معاہدے پر بات چیت شروع نہیں کر سکتا جب تک وہ یورپی یونین چھوڑ نہیں دیتا، لیکن امریکی صدر نے کہا ہے کہ اس کے بعد جلد ڈیل کرنا چاہتے ہیں اور توقع کی جا رہی ہے کہ دونوں رہنما مستقبل میں تجارتی تعاون پر بات چیت کریں گے۔ برطانیہ کے سیکرٹری دفاع مائیکل فیلن نے امریکہ اور برطانیہ کے تعلقات کے حوالے سے تجارت کی اہمیت پر زور دیتے ہوئے کہا،
امریکہ ہماری برآمدات کی سب سے بڑی منڈی ہے۔ یہ وہ تعلق ہے جو ہمارے ملک اور ہمارے آسودہ مستقبل کے لیے سب سے زیادہ اہم ہے۔ آغاز بہت اہم ہوا ہے جہاں وزیر اعظم پہلی غیر ملکی رہنما ہے جو امریکہ کے ساتھ نئے سرے سے تعلقات جوڑنے کے لیے وائٹ ہاؤس میں داخل ہو رہی ہیں، جو ہم سب کے لیے بہت خاص بات ہے۔ کچھ معاملات پر اختلاف رائے ہو سکتا ہے جو امریکہ اور برطانیہ کے درمیان ہمیشہ سے رہا ہے، لیکن اہم بات یہ ہے کہ نئے امریکی صدر اور نسبتا نئی وزیر اعظم اس مضبوط تعلق کو ممکنہ طور پر بہترین آغاز دے سکیں۔
اس سے قبل تھریزا مے نے امریکی ریپبلکن جماعت سے کہا تھا کہ برطانیہ اور امریکہ دنیا کو اپنے نظریات کی روشنی میں ڈھالنے کے لیے ناکام فوجی مداخلت کی راہ دوبارہ اختیار نہیں کر سکتے۔ یہ بھی کہا کہ ایسا بھی نہیں ہے کہ جب خطرہ حقیقی ہو تو وہ کچھ کیے بغیر بیٹھے رہیں۔ برطانیہ کے اراکین پارلیمان کی جانب سے تھریزا مے پہ زور دیا گیا ہے کہ وہ امریکی صدر کے اس بیان پر رد عمل دیں، جس میں انہوں نے کہا ہے کہ دہشت گردی کے شعبے میں گرفتار افراد سے تفتیش کے لیے تشدد قابل عمل ذریعہ ہے۔ سیکرٹری دفاع سر مائیکل فیلن نے وزیر اعظم تھریزا مے کے خارجہ پالیسی ایجنڈے کے متعلق کہا،
انہوں نے واضح کیا ہے کہ مستقبل میں برطانوی فوج صرف اس صورت میں استعمال ہوگی جب ملک کو شدید اور حقیقی خطرہ لاحق ہو۔ ان ملکوں میں مداخلت مدد مانگنے والے اتحادی ملک یا برطانیہ کے قومی مفاد میں ہونا ضروری ہے، یہ محض ایک مہم جوئی کے طور پہ نہیں کیا جائے گا۔
ادھر ٹونی بلیئر کے وزارت کے وقت کے ان کے چیف آف سٹاف جوناتھن پاول نے کہا ہے کہ تھریزا مے کو ڈونلڈ ٹرمپ کو نیٹو کی پرزور حمایت پر اکسانا ہوگا۔
میرا خیال ہے کہ ڈونلڈ ٹرمپ کی تنہا پسندی کی حوصلہ افزائی کرنا ایک غلطی ہوگا۔ وہ پہلے ہی امریکہ کو دنیا سے الگ کرنا چاہتے ہیں۔ ہمیں اس بات کی حوصلہ افزائی کرنا ہوگی کہ امریکہ نیٹو کی حمایت کرے۔ وہ یہ کہے کہ اگر حملہ ہوا تو وہ نیٹو کے کسی بھی ملک کے دفاع میں کھڑے ہوں گے۔
تھریزا مے کے امریکہ سے انتہائی قریبی تعلق پر تنقید بھی کی جا رہی ہے۔ تجارتی معاہدے کے معاملے پر سابق لیبر لیڈر ایڈ ملی بینڈ نے اسے ٹروجن ہارس یا یونانی اساتیر کے اس لکڑی کے گھوڑے سے تشبیہ دی ہے جس میں چھپ کر یونانیوں نے ٹرائے میں داخل ہونے کی کوشش کی۔ ان کا کہنا ہے کہ امریکہ کے ساتھ اتحاد میں برطانیہ کی اپنی قدریں اہم ہونی چاہیے۔
یہ تھی ہماری ساتھی نازش ظفر۔ اور واشنگٹن سے نامہ نگار برجیش اپادھیائے اس وقت ٹیلی فون لائن پر ہمارے ساتھ ہیں۔ برجیش، یہ بتائیے کہ وزیر اعظم ٹریزا مے اور صدر ٹرمپ کے درمیان ملاقات کس وقت ہو رہی ہے؟
देखें उमर, अब से तकरीबन सवा दो घंटे में ओवल ऑफिस में दो तरफा मुलाकात होनी है और उसके एक घंटे बाद एक साझा प्रेस कॉन्फ्रेंस होना तय है और फिर एक वर्किंग लंच भी होना है। कल जैसा मैंने फिलाडेल्फिया में रिपब्लिकन पार्टी की जो कॉन्फ्रेंस थी उसमें शिरकत की थी और वहां तकरीर भी की थी।
तो ये बताइए कि अमेरिका और बरतानिया के माबैन रिवायती तौर पर स्पेशल रिलेशनशिप या खसूसी रिश्ते का हवाला दिया जाता है और ख़ास तौर पे 9/11 के बाद तो बरतानवी वज़ीर आज़म टोनी ब्लेयर इसका बहुत ज़िक्र करते थे। तो टेरेसा मे के इस दौरे में क्या इस स्पेशल रिलेशनशिप की कोई गूंज कोई बात सुनाई दी है?
बिल्कुल सही कहा आपने। गुज़िश्ता 60 वर्षों में एंग्लो अमेरिकन साझेदारी बरतानवी खारजा पॉलिसी के लिए सबसे अहम रही है और 9/11 के बाद तो ये अपने उरूज पर थी। कल टेरेसा मे ने अपनी तकरीर में इस खसूसी रिश्ते में एक नई दुनिया के लिए एक नई शुरुआत करने की उम्मीदों की बात की। आज जो ट्रंप की करीबी मशविराकार है केलियन कॉनवे, उन्होंने बीबीसी से बातचीत में कहा कि दोनों ही रहनुमाओं को उनकी अवाम ने एक जैसे पैगाम के साथ मुंतखब किया है, चाहे वो अपने मुल्कों में नौकरियां पैदा करने की बात हो या रिफ्यूजीज पर रोक लगाने की बात हो, और ये रिश्ता ट्रंप के लिए भी वही अहमियत रखता है जो ब्रिटेन के लिए। लेकिन माहिरीन कह रहे हैं कि टेरेसा मे के सामने चैलेंज ये है कि एक तरफ वो ऐसे शख्स के साथ गर्मजोशी कैसे बढ़ाएं जिसकी उनके अपने मुल्क यानी ब्रिटेन में इमेज काफी खराब है, और दूसरी तरफ अपने कौमी मफाद का ख्याल रखते हुए वक्त का तकाजा है कि वो इस नई अमरीकी इंतजामिया के साथ रिश्तों को और बेहतर करें। ट्रंप के सामने चैलेंज है कि अगर वो अमरीका के सबसे करीबी इत्तेहादी मुल्क के साथ रिश्ते नहीं बना पाए तो वो फिर किसी और मुल्क के साथ क्या कर पाएंगे। वहीं दूसरी बात है कि रूस हो, मुसलमानों पर रोक लगाने की बात हो, टॉर्चर की बात हो, नेटो की बात हो, इन मौजूदात पर दोनों ही रहनुमाओं का रुख काफी हद तक अलग रहा है अभी तक। और माहिरीन ये भी कह रहे हैं कि ओवल ऑफिस में विंस्टन चर्चिल का बुत लगाना हो या फिर टेरेसा मे और ब्रिटेन के बारे में अच्छी अच्छी बातें, गर्मजोशी से भरे बयान आज दिए जाए मुलाकात में, उनसे कहीं ज्यादा अहमियत इस बात को दिए जाने की जरूरत है कि ट्रंप करते क्या है, खासतौर से ब्रेक्सिट के बाद ब्रिटेन के साथ जो फ्री ट्रेड डील होनी है उसके मसले पर, क्योंकि यहाँ लोग यही कह रहे हैं कि वो खुद को एक डील मेकर की तरह पेश करते आए हैं और डील मेकर के लिए जीत का मजा दूसरे को हराने में आता है।
वॉशिंगटन से ब्रजेश उपाध्याय, आपका बहुत बहुत शुक्रिया। और जैसा कि आपने ब्रजेश से सुना कि बहुत से उमूर हैं, बहुत से निकात हैं जिनके बारे में इस वक्त हतमी तौर पर कुछ नहीं कहा जा सकता, तो इसीलिए हमने बात की, मैंने आपसे कुछ देर पहले अमेरिका में तजयकार डॉक्टर एहसान अहरारी से बात की और पहले उनसे पूछा कि अमेरिकी सदर ट्रंप की ऐलान करदा अमेरिका फर्स्ट और दाखिली मामलों पर ज़्यादा तवज्जो की पॉलिसियों के तनाजुर में अमेरिका और बरतानिया का जो खसूसी रिश्ते का जो एक ताल्लुक है वो मजबूत होगा, कमज़ोर होगा, क्या उस पर फ़र्क पड़ेगा?
जी हाँ, इसके असर पड़ने के इम्कान ज़्यादा हैं। कई बहुत ही अहम मामला पे बरतानिया और अमेरिका में काफ़ी अख्तलाफात हैं। ट्रंप ने नेटो को ऑब्सोलीट कहा है, बिल्कुल बहुत पुराना हो गया है, पुराना इदारा बताया है, और यूके उसका बहुत इम्पोर्टेंस देता है। जैसे ट्रंप ने बहुत खुशी मनाई ब्रेक्सिट के ऊपर, मगर आपको तो मालूम है कि टेरेसा मे ने उसको अपोज किया था पहले, अब तो उनको प्रिजाइड कर रही हैं, मगर वो चाहती हैं कि वो जो ब्रेक्सिट की जो नेगोशिएशन हो, जो गुफ्तगु हो, बहुत ही स्मूथली जाए, मगर ट्रंप और उसके एडवाइजर उसके खिलाफ हैं, वो चाहते हैं क्लीन ब्रेक चाहते हैं उससे। सबसे अहम जो मामला है, जो इख्तलाफ है अमरीका और यूके में, वो ये है कि ट्रंप रशिया से बहुत मरूब है और टेरेसा मे नहीं चाहती कि उसने बहुत अच्छा एक स्लोगन, जैसे एक रेगन के ज़माने में वो बोलता था ट्रस्ट बट वेरीफाई, तो भरोसा करो मगर वेरीफाई करो गुफ्तगू में, नेगोशिएशन में। उसने टेरेसा मे ने कल बड़ी अच्छी बात कही उसी तालुक से, उसने कहा कि एंगेज बट बिवेयर, गुफ्तगू करो मगर खबरदार रहो। تو یہ بہت ہی اہم ڈفرینس ہے. مگر یہی ہے کہ دونوں کی ضرورت ہے ایک دوسرے سے ملاقات کرنے کی, دونوں کو ضرورت ہے ایک دوسرے کو سپورٹ کرنے کی. دونوں کو کل وہ ٹرمپ کی جو میٹنگ میکسیکن پریزیڈنٹ سے کینسل ہو گئی, اس کے لیے ٹرمپ بہت شرمندہ ہو, بہت امبیرسنگ چیز تھی اس کے لیے. تو ٹرمپ کے لیے بہت اہم بات ہے کہ ٹریسا مے سے اس کی گفتگو اچھی ہو. تو ٹریسا مے جو ہے اس کے جو حالات میں آئی ہے وہ بہت بہت طوفانی حالات میں آئی ہے. یہاں پہ ٹرمپ اور پریس کی لڑائی ہو رہی ہے, یہاں پہ ٹرمپ اور ڈیموکریٹک پارٹی میں سخت اختلافات ہیں, یہاں پہ ٹرمپ اور ای یو کے لیڈرز میں بہت سخت اختلافات ہیں. تو ای یو کے یورپین یونین کے لیڈرز بھی اس کو واچ کریں گے کس طرح سے پیش آئے گا وہ ٹریسا مے سے. سو یہ بہت ایک بہت اہم دور ہے برٹن کے لیے, یہ بہت بہت اہم دور ہے امریکہ کے لیے. ٹرمپ بولتا ہے امریکہ فرس, امریکہ فرس, امریکہ فرس, امریکہ پہلے, امریکہ پہلے, امریکہ پہلے. اور یو کے چاہتا ہے کہ برٹن اور امریکہ ایک ساتھ دنیا کا مقابلہ کریں. تو یہ اختلافات کئی چیزوں پہ ہے, مگر دونوں کو چونکہ ایک دوسرے کی بہت سخت ضرورت ہے, میں سمجھتا ہوں کہ ٹرمپ توجہ دے گا اس سے ملاقات کرنے میں, اچھے پازیٹیو مثبت معاملات کے اوپر وہ انفرسائز کرے گا.
آپ نے خود بھی ذکر کیا کہ صدر ٹرمپ نے جو بیانات نیٹو کے بارے میں دیے ہیں وہ بڑے سنگین نوعیت کے ہیں, کہ یہ بیکار ہے, آبسولیٹ ہے. اور تو ایسے میں آپ کیا سمجھتے ہیں کہ جب ان کی ملاقات ہوگی برطانوی وزیر اعظم ٹریسا مے سے, تو کیا نیٹو کے مستقبل پر کسی بات کا امکان ہے؟
نہیں, نیٹو کے مستقبل پر کسی بات کا امکان نہیں ہے, مگر میں سمجھتا ہوں دونوں اپنے اختلافات کو کم کرنے کی کوشش کریں گے, اس طور سے کم از کم اس کو اچھالیں گے نہیں. دیکھیے, اب ٹرمپ کی ملاقات ہونے والی ہے پوٹن سے, اور پوٹن بہت خوش ہے کہ چونکہ ٹرمپ نے نیٹو کو ابسولیٹ کہہ دیا ہے, بہت خوش ہے اس تعلق سے. مگر ٹرمپ کو یہ بھی معلوم ہے کہ ای یو کے جو ممبرز بہت سخت اس سے جو ہے ناخوش ہیں, اور نیٹو کے ممبر اس سے بہت سخت ناخوش ہیں. اور امریکہ کے اندر امریکہ کی جو ریپبلکن لیڈرشپ ہے وہ ٹرمپ سے اختلاف کرتی ہے رشیا کی دوستی بڑھانے کے معاملے میں. اور بلکہ اگر دیکھیں آپ, امریکہ کی جو ٹاپ ریپبلکن لیڈرز ہیں وہ ٹریسا مے سے بہت متفق ہیں, نیگوشیٹ بٹ ویریفائی, جیسے اس نے کہا کہ جیسے وہ انگیج بٹ بیویئر, احتیاط گفتگو کرو اور بہت محتاط رہو رشیا کے تعلق سے. یہ جان مکین, جو سینیٹر جان مکین ہے, بہت ہی اہم سینیٹر ہیں امریکہ کے, وہ بھی پبلکلی یہی کہہ رہے ہیں اسے. تو اس میں یہ جو ہے اتنے طوفانی حالات ہیں جناب, ایسے چونکہ ابھی ایک ٹرمپ ایڈمنسٹریشن ایک ہفتے کا ہوا ہے, اور ایک ہفتے کے اندر سوائے طوفانی پریس سے لڑائی ہو رہی ہے یا کسی کی توہین ہو رہی ہے یا ٹرمپ ناراض ہے کسی سے کہ انہوں نے ان کی توہین کر دیا, ان کو یہ تمام چیزوں میں جو ہے چھوٹی چھوٹی باتوں میں اتنی اچھال ہو رہی ہے یہاں پہ, کہ یہ ٹریسا مے کی ٹرپ کا اچھا ہونا ٹرمپ کے لیے بہت ضروری ہے. اور اگر یہ اچھی نہیں ہوئی تو اس میں ٹرمپ ایڈمنسٹریشن کے لیے ان میں تنقید بہت ہوگی, یہاں بھی تنقید بہت ہوگی, امریکہ کے اندر ریپبلکن پارٹی میں بہت تنقید ہوگی, اور ای یو میں بہت تنقید ہوگی, اور نیٹو کے الائنس میں بہت تنقید ہوگی. تو اس طرح سے امریکہ کی پوزیشن اتنی مضبوط نہیں ہے اس معاملے میں, اس نوعیت سے ٹرمپ کے لیے بہت ضروری ہے کہ ٹرمپ کی اور ٹریسا مے کی ملاقات اچھی رہے اور پازیٹیو رہے.
امریکی صدر ڈونلڈ ٹرمپ کو درپیش مسائل اور چیلنجز. اور یہ تھے تجزیہ کار ڈاکٹر احسان احراری, جن کا کہنا تھا کہ ان کا پہلا ہفتہ خاصا طوفانی رہا, خاصی ہلچل رہی. برطانوی وزیراعظم ٹریزا مے کی اپنے اس دورے سے کیا توقعات ہیں؟ یہ سوال میں نے یورپی امور کے ماہر اور برطانیہ کی باتھ سپا یونیورسٹی میں پروفیسر ڈاکٹر افتخار ملک کے سامنے رکھا.
اس کی بنیادی وجہ یہ ہے کہ تاریخی طور پہ یہ دونوں ممالک بہت کلوز ہیں, بلکہ بعض لوگ کہتے ہیں کہ یہ اینگلو سیکسن الائنس ہے جو کلونیل پیریڈ سے شروع ہوتا ہے اور 20th سینچری میں کافی سٹرانگ ہوا. تو ایک تو یہ ہے کہ اس کو ریوائیو کرنے گئی ہیں, دوسرا یہ ہے کہ یورپین یونین کے حوالے سے وہ اپنے آپ کو کافی آئسولیٹڈ فیل کر رہی ہیں, تو شاید امریکہ کے ساتھ ریلیشن شپ میں گرم جوشی سے وہ جو خلاصہ ہے وہ کمپنسیٹ ہوگا. اور تیسرا یہ ہے کہ ڈونلڈ ٹرمپ پہ بھی وہ تھوڑا سا اپنا انفلوئنس ڈالنا چاہتی ہیں, کیونکہ وہ سمجھتی ہیں کہ ڈونلڈ ٹرمپ کو رشیا کے حوالے سے, چائنا کے حوالے سے اور مڈل ایسٹ کی پالیٹکس کے حوالے سے انگیج کیا جائے.
تو ڈاکٹر افتخار ملک صاحب, یہ بتائیے کہ ڈونلڈ ٹرمپ نے یہ اعلان کیا تھا, صدر ڈونلڈ ٹرمپ نے, کہ وہ برطانیہ کے ساتھ دو طرفہ آزاد تجارت کے لیے فوری طور پر معاہدہ کر سکتے ہیں, اس کے لیے وہ تیار ہیں, اور دوسری طرف برطانیہ کو ای یو سے نکلنا ہے. تو اس طرح کا معاہدہ اگر دونوں ملکوں میں ہو جاتا ہے, برطانیہ میں اور امریکہ میں, تو کیا برطانیہ کی حیثیت کو ای یو کے ساتھ تعلقات میں وہ تقویت ملے گی؟
برطانیہ بھی یہی سمجھتا ہے کہ ای یو سے باہر رہ کے اگر وہ انفرادی طور پہ کنٹریز کے ساتھ اکنامک اور پولیٹیکل ڈیلز اور ایگریمنٹس کرے تو وہ اس کے لیے زیادہ فائدہ مند ہے. تو وہ امریکہ سے ابتدا کر رہا ہے, اور امریکہ سے ابتدا کرنے کے بعد ان کی ظاہر برطانیہ کی پوزیشن جو ہے پولیٹیکل اور اکنامک زیادہ اسٹرانگ ہوگی, اور اس کے بعد وہ ای یو کے ساتھ انڈیویجول معاہدے کریں گے جو کہ 2-3 سال میں مکمل ہوں گے. لیکن یہ ہے کہ اس سے جیو پولیٹیکل انٹرسٹ بھی ہیں برطانیہ کے, کیونکہ برطانیہ امریکہ کے بعد اپنے آپ کو کافی حد تک ایک گلوبل پاور سمجھتا ہے. تو اکنامک انٹرسٹ سے زیادہ میرے خیال میں اس میں ملٹری اور پولیٹیکل کنسیڈریشن ہے, اور جو پرائم منسٹر ہیں ٹریزا میں ان کی اپنی ایمبیشنز بھی ہیں, وہ بھی اپنے آپ کو ایک نئی یا دوسری مارگریٹ تھیچر کے طور پہ پریزنٹ کرتے ہیں.
ٹریزا میں جو ظاہر ہے کہ جن حالات میں وہ برطانیہ کی وزیر اعظم بنی, بریکزٹ ہوا اور اس کی وجہ سے ڈیوڈ کیمرون کو استعفیٰ دینا پڑا اور اس کے بعد یہ آئیں, تو آپ کیا سمجھتے ہیں کہ ان کے اس دورے سے ٹریزا مے کو داخلی سیاست میں کوئی فائدہ ہوگا؟
اس سے کافی فائدہ ہو رہا ہے, کیونکہ ابھی یہ جو لیجسلیشن آ رہی ہے آرٹیکل 50 کو موو کرنے کے لیے یورپین یونین سے نکلنے کے لیے, اس میں بھی لیبر کی طرف سے ٹریزا مے کو کافی سپورٹ مل رہی ہے. کنزرویٹو پارٹی شروع سے پرو امریکہ ہے اور پرو ریپبلکن پارٹی ہے, تو اس سے بھی میرے خیال میں ان کو کافی فائدہ پہنچے گا. اور اس کے علاوہ مڈل ایسٹ کی پالیٹکس میں وہ ایران کو تھوڑا سا نیوٹرلائز کرنا چاہتی ہیں اور گلف کنٹریز کو آگے بڑھانا چاہتی ہیں.
یہ تھے برطانیہ کی بات سپا یونیورسٹی میں پروفیسر ڈاکٹر افتخار ملک. وزیر اعظم ٹریزا مے کا دورہ امریکہ آج سیربین کا بڑا موضوع تھا. اب چلتے ہیں پاکستان, جہاں پاناما لیک سے متعلق آئینی درخواستوں کی سماعت کرنے والی سپریم کورٹ کی 5 رکنی بینچ نے قومی احتساب بیورو کے پروسیکیوٹر جنرل سے حدیبیہ پیپرز ملز کے مقدمے میں وفاقی وزیر خزانہ اسحاق ڈار کے اعترافی بیان سے متعلق ریکارڈ طلب کر لیا ہے, جبکہ اسحاق ڈار کے وکیل کا کہنا ہے کہ ان کے موکل سے بیان زبردستی لیا گیا تھا. اسلام آباد سے نامہ نگار شہزاد ملک.
سن 2000 میں سابق فوجی صدر پرویز مشرف کے دور میں حدیبیہ پیپر ملز کے مقدمے میں لیے گئے اسحاق ڈار کے اعترافی بیان میں کہا گیا تھا کہ انہوں نے $14 million کی منی لانڈرنگ کی ہے. پاناما لیک سے متعلق ان درخواستوں کی سماعت کرنے والے سپریم کورٹ کے 5 رکنی بینچ کے سربراہ جسٹس آصف سعید کھوسا نے ریمارکس دیتے ہوئے کہا کہ قومی احتساب بیورو نے اس مقدمے میں اسحاق ڈار کی رہائی کے ہائی کورٹ کے فیصلے کے خلاف سپریم کورٹ میں اپیل دائر کیوں نہیں کی. انہوں نے کہا کہ نیب کے اس چیئرمین نے اپیل کیوں نہیں کی جسے حکومت اور حزب مخالف نے مل کر مقرر کیا ہے. بینچ میں شامل جسٹس اعجاز افضل نے ریمارکس دیتے ہوئے کہا کہ اگر بیان ریکارڈ کرنے والا مجسٹریٹ اس بیان کی تصدیق نہیں کرتا تو اس کی حیثیت کاغذ کے ٹکڑے سے زیادہ نہیں ہے. انہوں نے کہا کہ یہ اعترافی بیان ہائی کورٹ پہلے ہی مسترد کر چکی ہے. بینچ کے سربراہ کا کہنا تھا کہ یہ کاغذ کا ٹکڑا نہیں شواہد کا حصہ ہے جس پر کبھی کاروائی نہیں ہوئی. انہوں نے کہا کہ نیب کا یہ ریفرنس تحقیقات قانون کے مطابق نہ ہونے کی بنا پر خارج کیا گیا. سماعت کے بعد میڈیا کے نمائندوں سے بات کرتے ہوئے پاکستان تحریک انصاف کے چیئرمین عمران خان کا کہنا تھا کہ نواز شریف کے بعد اسحاق ڈار کی بھی منی ٹریل سامنے آ گئی ہے. انہوں نے الزام عائد کیا کہ حکومت نے بدعنوانی کی انتہا کر دی ہے.
جو قطری ہے اس کے اوپر کرپشن کے کیسز ہیں, یہ وہ قطری ہے جس کا پیناما میں نام آیا ہوا ہے, اس کے اوپر کیس ہوئے ہوئے ہیں, اس کو ڈیلز دی ہوئی ہیں, وہاں سیف الرحمان بیٹھ کے بزنس پارٹنر یا ڈیلز دی ہوئی ہیں اس کو, اس لیے وہ خط لکھتا ہے. یہ یو اے ای میں پہلے گئے تھے خط لینے کے لیے, وہاں انہوں نے خط نہیں دیے, ان کو ایڈوائز کیا گیا کہ یہ فراڈ ہے, پھر یہ پہنچے قطری کے پاس.
ان درخواستوں کی سماعت کے دوران جسٹس آصف سعید کھوسا نے واضح کیا کہ لوگ یہ کہہ رہے ہیں کہ ان درخواستوں پر عدالتی کارروائی سست روی کا شکار ہے. انہوں نے کہا کہ سپریم کورٹ اس وقت تک ان درخواستوں کی سماعت کرے گی جب تک عدالت مطمئن نہیں ہوتی اور انصاف کے تقاضے پورے نہیں ہوتے. بینچ کے سربراہ کا کہنا تھا کہ سپریم کورٹ لوگوں کی خواہشات پر نہیں چلے گی. سپریم کورٹ کے باہر میڈیا کے نمائندوں سے بات کرتے ہوئے حکمراں جماعت کے رکن قومی اسمبلی طلال چودھری کا کہنا تھا کہ عدالت میں شریف فیملی نے اپنی 3 نسلوں کا حساب جمع کروا دیا ہے. انہوں نے پاکستان تحریک انصاف کی قیادت سے کہا کہ انہیں بھی اپنے اثاثوں کا حساب دینا ہوگا اور انہیں بھاگنے نہیں دیں گے.
شاہ محمود, جہانگیر ترین اور عمران خان, دربار کے پیسوں کی ٹریل بھی چاہیے, آپ کے والدین کی بھی چاہیے, اور خان صاحب آپ کی اولاد کی بھی ٹریل چاہیے. ہم نے تو ہر چیز جمع کروائی ہے سپریم کورٹ کے سامنے, استثنا ہونے کے باوجود اور وہ حسین نواز جو کروڑوں پاکستانی ملک سے باہر ہیں ان پر ایک قانون کہ باہر سے آنے والا پیسے کو آپ نہیں پوچھ سکتے مگر حسین نواز سے باہر سے بھیجنے والے پیسے ایک ایک پیسے کا آپ نے حساب لیا اور اس نے پاکستانی قانون کا وہ کیونکہ باہر رہتے ہیں نان ریزیڈنٹ پاکستانی ہے پابند نہیں پھر بھی ایک ایک پیسے کا حساب سپریم کورٹ میں جمع کروایا.
پاناما لیکس سے متعلق درخواستوں کی سماعت اب 30 جنوری کو دوبارہ ہوگی. شہزاد ملک بی بی سی اسلام آباد.
صبح خیبر پختونخوا میں پولی ٹیکنیک انسٹیٹیوٹس کو فضائیہ کے حوالے کرنے کے فیصلے پر حکم امتناعی تفصیل آگے چل کر سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں.
رول ساؤنڈ کیمرا ایکشن.
سواگت نہیں کرو گے آپ ہمارا؟
میں ہوں نصرت جہاں جو ہر ہفتے آپ کے لیے لے کر آتی ہوں بالی ووڈ کی گرما گرم خبریں.
امی جان کہتی تھی کوئی دھندا چھوٹا نہیں ہوتا. لیلا ملیلا
ایسی ہوں لیلا. بالی ووڈ ستاروں کی باتیں اور ملاقاتیں پردے کے پیچھے کیا ہے باکس آفس کا بادشاہ کون ہے؟
ڈان کو پکڑنا مشکل ہی نہیں ناممکن.
اور جب یہ 2.5 کلو کا ہاتھ کسی پر پڑتا ہے نا تو آدمی اٹھتا نہیں اٹھ جاتا ہے.
یا فران جلیبی معشوق فریبی خیال ہے تیرا دیوانا بھائیوا بھائیوا.
ہر سنیچر سیروین میں سنیے بالی ووڈ راؤنڈ اپ.
اور کھیل کی خبریں سب اناس سے.
پاکستانی بیٹسمین بابر اعظم نے پہلی بار انٹرنیشنل کرکٹ کونسل کی ون ڈے رینکنگ میں سر فہرست 10 بیٹسمین کی لسٹ میں جگہ بنا لی ہے. وہ پاکستان کے دوسرے بیٹسمین ہیں جنہوں نے آسٹریلوی سرزمین پر گزشتہ روز آسٹریلیا کے خلاف ون ڈے سینچری سکور کی ہے. آئی سی سی کی نئی رینکنگ میں بابر اعظم 733 پوائنٹس کے ساتھ 10ویں نمبر پر ہیں. ون ڈے رینکنگ میں آسٹریلیا کے ڈیوڈ وارنر نے جنوبی افریقہ کے اے بی ڈیویلیئرز کی جگہ پہلی پوزیشن حاصل کر لی ہے. اس لسٹ میں انڈین کپتان وراٹ کوہلی تیسرے نمبر پر ہیں. پاکستان کی ون ڈے ٹیم کے کپتان اظہر علی پر انٹرنیشنل کرکٹ کونسل نے سلو اوور ریٹ کی وجہ سے ایک میچ کی پابندی اور میچ فیس کا 40% جرمانہ عائد کیا ہے. ان پر یہ پابندی آسٹریلیا کے خلاف 5ویں ون ڈے میں مقررہ وقت میں 2 اوورز کم کرانے کی پاداش میں لگائی گئی ہے جبکہ بقیہ ٹیم کو سلو اوور ریٹ پر میچ فیس کا 20% جرمانہ دینا ہوگا. آسٹریلیا کے کپتان سٹیو سمتھ نیوزی لینڈ کے خلاف 3 ون ڈے میچز کی سیریز نہیں کھیل پائیں گے. سمتھ پاکستان کے خلاف آخری ون ڈے میں زخمی ہو گئے تھے. ان کی جگہ وکٹ کیپر بیٹسمین میتھیو ویڈ آسٹریلین ون ڈے ٹیم کی قیادت کریں گے. یو کے میں پولیس نے ایک 70 سالہ شخص کو انگلینڈ فٹ بال میں جنسی تشدد کے متعدد واقعات رپورٹ ہونے کے بعد جاری تفتیش کے لیے گرفتار کر لیا ہے. ان پر بچوں کے ساتھ نازیبا سلوک کا الزام عائد کیا گیا ہے. فٹ بالرز پر ان کے کوچز کی جانب سے جنسی تشدد کے واقعات نے انگلینڈ فٹ بال کو ہلا کے رکھ دیا ہے. آسٹریلین اوپن میں مردوں کے سنگلز مقابلوں کا سیمی فائنل رافیل نڈال نے جیت لیا ہے. گریگور دیمتروف اور نڈال کے درمیان کانٹے کا مقابلہ رہا. پہلا سیٹ نڈال نے 6-3 سے جیتا تو دوسرا دیمتروف نے 5-7 سے اپنے نام کیا. تیسرے سیٹ میں ایک بار پھر کامیابی نڈال کے حصے میں آئی لیکن چوتھا سیٹ دیمتروف نے جیت کر گیم برابر کر دی. آخری سیٹ میں فتح 6-4 سے نڈال نے سمیٹ لی. یوں آسٹریلین اوپن کے فائنل میں ان کا مقابلہ اتوار کو راجر فیڈرر سے ہوگا.
کھیلوں کا حوالہ اپنے سباناز سے سنا. کراچی میں سرکولر ریلوے کا منصوبہ ایک مرتبہ پھر خبروں میں ہے اور فائلوں پر سے گرد جھاڑ لی گئی ہے. اس کے علاوہ کھیل کے میدان سے بھی آنے کو ہے. یہاں پروگرام کے نصف پر خبروں کے خلاصے کے ساتھ فرد جاوید.
برطانوی وزیر اعظم ٹریزا مے آج امریکی صدر ڈونلڈ ٹرمپ سے اوول آفس میں ملاقات کریں گی. یوکرین کی فوج کے مطابق مشرقی ڈونباس میں روسی حمایت یافتہ عسکریت پسندوں کے ساتھ فائرنگ کے تبادلے میں 2 فوجی ہلاک ہو گئے ہیں. شام میں موجود سماجی کارکنوں کا کہنا ہے کہ نام نہاد دولت اسلامیہ کے زیر قبضہ علاقے الباب میں ترک فوج کی فضائی کارروائی سے 10 عام شہری ہلاک ہوئے ہیں. کینیا نے شدت پسند تنظیم الشباب کے جنوبی صومالیہ میں کینیا کے ایک فوجی اڈے پر हमला करके 57 फौजियों को हलाक करने के दावे को मुस्तरद कर दिया है। इंडिया के ज़ेर इंतज़ाम कश्मीर में बर्फानी तोदा गिरने के दो मुख्तलिफ वाक़यात में हलाक होने वाले इंडियन फौजियों की तादाद 14 हो गई है। तुर्की ने गुज़श्ता साल होने वाली नाकाम फौजी बगावत के बाद मुल्क छोड़कर यूनान जाने वाले 8 फौजियों के खिलाफ मुकदमा दोबारा चलाने का मुतालबा किया है। ये BBC उर्दू सर्विस है।
खबरों का खुलासा आपने फरज जावेद से सुना। सैरबीन आप BBC की उर्दू नशियात में सुन रहे हैं। हुकूमत पाकिस्तान ने इस तासुर की नफी की है कि मुल्क में तौहीन मजहब के कानून के गलत इस्तेमाल की वजह से अकलियतों को निशाना बनाया जा रहा है। वज़ीर दाखला चौधरी निसार अली ख़ान ने कौमी असम्बली में वाज़े किया कि तौहीन मजहब के अक्सर वाक़यात में सज़ाएँ मुसलमानों को हुई हैं। इस्लामाबाद से हारून रशीद की रिपोर्ट।
हिज़्ब इख़्तिलाफ़ की जमात पीपल्स पार्टी की रुकन कौमी असम्बली बेलम हसनैन के एक सवाल के जवाब में वज़ीर दाखला चौधरी निसार अली ख़ान ने ऐवान को तहरीरी जवाब में बताया कि जो आदाद व शुमार सूबाई हुकूमतों ने फराहम किए हैं उनके मुताबिक तौहीन मजहब के अक्सर वाक़यात में सज़ाएँ मुसलमानों को हुई हैं। अपने मौकिफ के हक़ में वज़ीर दाखला ने सूबे सिंध के मुहैया किए गए आदाद व शुमार भी दिए जिनके मुताबिक इस मुतनाज़ा कानून के तहत सूबे में 129 वाक़यात में से 99 यानी 76% में सज़ाएँ मुसलमानों को हुई हैं। ताहम बयान में वाज़े नहीं किया गया कि जो आदाद व शुमार दिए गए हैं वो कब के हैं। वज़ीर दाखला ने खैबर पख्तूनख्वा और गिलगित बल्तिस्तान की हुकूमतों की मालूमात भी बताईं जिनके मुताबिक दोनों इलाकों में तौहीन मजहब का कोई वाक़या ना तो रिपोर्ट हुआ है और ना ही इसका पुलिस के पास इंदराज हुआ है। लेकिन तौहीन मजहब के मुकदमात पर काम करने वाली एक गैर सरकारी तंजीम दी वॉइस की राब्ताकार और वकील अनीका मारिया कहती हैं कि बिला शुबा सज़ाएँ तो मुसलमानों को ज़्यादा मिली हैं लेकिन इस कानून का ज़्यादा गलत इस्तेमाल अकलियतों के ख़िलाफ़ हो रहा है।
इसमें कोई शक नहीं है कि इसके ज़्यादा केसेस जो हैं वो मुस्लिम्स के ख़िलाफ़ हैं और माइनॉरिटीज़ के ख़िलाफ़ इस तरह से हो रहा है कि माइनॉरिटीज़ को बहुत से ऐसे लोगों के ख़िलाफ़ ही इस्तेमाल हो रहा है जिनको पता ही नहीं है कि ये है क्या और मतलब उन पे इल्ज़ाम क्या है या उन्होंने किया क्या है। ठीक है, आपको किसी की प्रॉपर्टी चाहिए, आप बड़े आराम से ब्लास्फेमी की वो करके ब्लास्फेमी लॉ के अंडर ला के वो प्रॉपर्टी हथिया लेते हैं। किसी की लड़की पसंद आ रही है, उसकी फैमिली को ब्लास्फेमी में फंसा के जो मर्जी कर सकते हैं, तो एक्सप्लॉयटेशन तो हो रही है।
हकूक इंसानी के लिए सरगर्म बैनुल अक्वामी तंजीम एमनेस्टी इंटरनेशनल ने गुज़िश्ता माह दिसंबर में पाकिस्तान में तौहीन मजहब के गलत इस्तेमाल पर एक ताज़ा रिपोर्ट जारी की थी जिसमें इल्ज़ाम आयद किया गया था कि इस कानून को बेबुनियाद इल्ज़ामात के तहत अक्सर अकलियतों के खिलाफ इस्तेमाल किया जाता है। वजारत दाखला ने कौमी असम्बली में अपने जवाब में सूबे बलूचिस्तान और पंजाब में तौहीन मजहब के वाक़यात की मालूमात फराहम नहीं की हैं। तहम एक गैर सरकारी तंजीम लाइफ फॉर ऑल का कहना है कि 1986 में कानून बनने के बाद से अब तक तकरीबन 1100 अफराद जिनमें 450 अहमदी, 450 मुसलमान, 132 मसीही और 21 हिंदू हैं तौहीन मजहब के इल्ज़ाम उन पर आयद किए गए। तंजीम के एग्जीक्यूटिव डायरेक्टर रिजवान पाल का कहना था कि इस मजमूई तादाद में से 80% वाकयात मरकजी पंजाब के 8 अजला में थे। अनीका मारिया कहती हैं,
देखिए हम ये तो नहीं कह सकते कि इस कानून को ख़त्म कर दिया जाए लेकिन हाँ इसमें कुछ चेंजेस जरूर, पॉजिटिव चेंजेस जरूर की जा सकती हैं।
ह्यूमन राइट्स कमीशन ऑफ पाकिस्तान का कहना है कि 2011 में गवर्नर पंजाब सलमान तासीर और वफाकी वजीर बराए मजहबी अमूर शहबाज भट्टी की हलाकत के बाद से तौहीन मजहब के कानून में किसी बेहतरी की कोई कोशिश नहीं की गई है। अलबत्ता सेनेट की हकूक इंसानी से मुतालिक फंक्शनल कमेटी ने गुज़िश्ता रोज़ एक इजलास में तौहीन मजहब के कानून के ज़ाब्ताएकार में तब्दीली लाने पर इत्तफाक किया है। तरमीम के जरिए अब सुपरटेंडेंट ऑफ पुलिस यानी SP के ओहदे से कम कोई पुलिस अफसर इन वाक़यात की तहकीकात नहीं कर सकेगा। कमेटी ने इस कानून में ज़मानत की रियायत देने की भी तजवीज़ दी है। ये तरामीम कब तक कानूनी सूरत इख्तियार करती हैं इस बारे में अभी कुछ वाज़े नहीं। हारून रशीद, BBC, इस्लामाबाद।
पेमरा यानी पाकिस्तान इलेक्ट्रॉनिक मीडिया रेगुलेटरी अथॉरिटी की तरफ से बोल TV चैनल पर नशर होने वाले प्रोग्राम ऐसे नहीं चलेगा और उसके मेज़बान आमिर लियाकत पर पाबंदी के नोटिस के बावजूद मुल्क के कई बड़े शहरों में मस्कूरा प्रोग्राम की नशरियात आज जारी रहीं। लाहौर से नमानिगार उमर दराज नंगियाना की रिपोर्ट।
पेमरा ने कहा प्रोग्राम ऐसा नहीं चलेगा, नहीं चलेगा, मगर बोल TV ने चलाया। उसके नतीजे में पेमरा ने एक बार फिर बोल TV को शो कॉज नोटिस जारी कर दिया है। नोटिस में कहा गया है कि बोल TV ने दानिस्तन पेमरा नोटिस की खिलाफ वर्जी की है। بول ٹی وی کو 7 دن کے اندر اپنی صفائی پیش کرنے کی ہدایت کی گئی ہے کہ اس نے ایسا کیوں کیا۔ دیے گئے وقت کے اندر جواب نہ دینے کی صورت میں پیمرا بول ٹی وی کے خلاف اپنے قواعد و ضوابط کے مطابق کارروائی کرے گا۔ پیمرا نے نجی ٹی وی چینل بول پر نشر ہونے والے پروگرام ایسا نہیں چلے گا اور اس کے میزبان عامر لیاقت پر جمعرات کو پابندی عائد کر دی تھی۔ پیمرا کی جانب سے جاری ہونے والے حکم نامے کے مطابق عامر لیاقت اپنے پروگرام میں ضابطہ اخلاق کی متعدد خلاف ورزیوں کے مرتکب ہوئے اور یہی ان پر پابندی کی وجہ تھی۔ پیمرا نے بول کو تنبیہ کی تھی کہ اس کے حکم کی خلاف ورزی کی صورت میں چینل کی نشریات معطل کر دی جائیں گی۔ پیمرا نے اپنے حکم نامے میں مزید کہا تھا کہ عامر لیاقت کو کسی چینل پر نفرت انگیز مواد کا پرچار کرنے یا کسی شخص کو کافر، غدار، توہین رسالت یا توہین مذہب کا مرتکب قرار دینے کی اجازت نہیں ہے، کیونکہ پاکستانی قانون اور آئین کے مطابق اس طرح کے فیصلے کا اختیار صرف پارلیمان یا اعلیٰ عدلیہ کے پاس ہے۔ تاہم بول انتظامیہ کا کہنا تھا کہ ان کو پیمرا کا جمعرات کا نوٹس وصول ہی نہیں ہوا، پریس ریلیز کو وہ نوٹس نہیں مانتے۔ بی بی سی سے بات کرتے ہوئے بول ٹی وی کی انتظامیہ کے ایک سینئر آفیسر نے کہا کہ یہ پیمرا کی ذمہ داری تھی کہ وہ نوٹس ان تک پہنچائے۔ ان کے مطابق عامر لیاقت نے جمعہ کے روز عدالت سے رجوع کیا کیونکہ وہ سمجھتے ہیں کہ پیمرا بول ٹی وی کو پابندی کا نوٹس جاری کر کے توہین عدالت کا مرتکب ہوا ہے۔ بول ٹی وی کے آفیسر کے مطابق ایک عدالتی فیصلے میں عدالت نے پیمرا کو تنبیہ کی تھی کہ بول ٹی وی کو نوٹس جاری کرنے سے پہلے عدالت کو مطلع کیا جائے گا۔ میڈیا یونینز کے نمائندوں کا خیال ہے کہ پیمرا کو پابندی عائد کرنے سے قبل بول ٹی وی کو وارننگ دینی چاہیے تھی۔ پاکستان فیڈرل یونین آف جرنلسٹ کے صدر رانا عظیم نے بی بی سی سے بات کرتے ہوئے کہا کہ اینکرز کو بھی ایسی بات چیت سے گریز کرنا چاہیے جس سے کسی کی دل آزاری ہو، مگر پیمرا کو پہلے تنبیہ کرنی چاہیے تھی۔
ان کا جو نوٹس پیمرا نے جو جاری کیا ہے اس میں ایک واضح طور پہ لکھا ہوا ہے کہ ہم کافی عرصے سے انہیں چیک کر رہے ہیں۔ بھائی اگر آپ چیک کر رہے ہیں تو کافی عرصے کو جو چیک کر رہے تھے اس پہ نوٹس بھی دینا چاہیے تھا نا۔ پھر
پیمرا کے بیان کے مطابق عامر لیاقت اور ان کے پروگرام پر پابندی اس وقت تک عائد رہے گی جب تک ادارہ ان کے خلاف درج شکایات پر متعلقہ شکایت کونسلز کی سفارشات کی روشنی میں کسی حتمی فیصلے پر نہیں پہنچ جاتا۔ عمر دراز، بی بی سی، لاہور۔
صوبہ خیبر پختونخوا کی حکومت نے صوبے بھر میں 11 فنی اور تکنیکی تعلیمی ادارے پاکستانی فضائیہ کے حوالے کرنے کا فیصلہ کیا، لیکن ان اداروں کے ملازمین کی درخواست پر پشاور ہائی کورٹ نے اس فیصلے کے خلاف حکم اطمینانی جاری کر دیا ہے۔ پشاور سے نامہ نگار عزیز اللہ خان۔
تحریک انصاف کی حکومت نے فنی تعلیم کے محکمے کو قانون سازی کے تحت ٹیوٹا کے نام سے اتھارٹی قائم کی اور اس کے کوئی 11 فنی تعلیم کے تربیتی مراکز پاکستان ایئر فورس کے حوالے کر دیے۔ ٹیوٹا کے ملازمین کا کہنا ہے کہ صوبائی حکومت نے ان کے لیے کروڑوں روپے کے فنڈز بھی مختص کیے ہیں۔ حکومت نے مزید 11 مراکز فوج کے ہی ذیلی ادارے ایف ڈبلیو او کے حوالے کرنے کا فیصلہ کیا ہے، لیکن اب تک اس پر عمل درآمد نہیں کیا گیا۔ صوبائی وزیر ارشد عمر زئی کا کہنا ہے کہ پی اے ایف کے حوالے یہ ادارے کرنے کا مقصد فنی تعلیم کو فروغ دینا ہے۔
ہمارا مین مقصد جو ہے، ہم اگر ایف ڈبلیو او سے یا پی ایف سے پی ایف کو یہ دے رہے ہیں تو اس لیے دے رہے ہیں کہ ٹیکنیکل ایجوکیشن میں امپرومنٹ آ جائے، اور جب تک ٹیکنیکل ایجوکیشن میں امپرومنٹ نہیں آتا تو اس وقت تک یہ کامیاب نہیں ہو سکتا۔ تو ہم مختلف طریقے سے فیڈرل گورنمنٹ سے بھی ہم مدد مانگ رہے ہیں، نیو ٹیک کے ذریعے، نیو ٹیک بھی ہمارے ساتھ تعاون کر رہا ہے۔
ان کا کہنا تھا کہ پاکستان فضائیہ کو یہ ادارے 5 سال کے لیے دیے گئے ہیں، جس کے بعد یہ ادارے دوبارہ صوبائی حکومت کو واپس مل جائیں گے۔
دیکھیں، نیو ٹیکنالوجی ہم جو ہے سی پیک سے ہم نے مشورہ لیا ہے، سی پیک سے جو ہے سی پیک کے اس کے ساتھ ہم نے 2-4 میٹنگ کی ہے اور اس سے ہم نے مشورہ لی ہے، جس جس چیز کی اس کو ضرورت ہے، جس جس کی اسکل لیبر اس کو ضرورت ہے، اس کے مطابق ہم جو ہے مشینری لاتے ہیں، اس کو ٹرین کرتے ہیں۔
حکومت کے اس اقدام کے خلاف فنی تعلیم کے اس ادارے ٹیوٹا کے ملازمین نے پشاور ہائی کورٹ میں درخواست دی، جس کی سماعت گزشتہ دنوں ہوئی۔ پشاور ہائی کورٹ میں دائر پٹیشن میں موقف اختیار کیا گیا ہے کہ صوبائی حکومت نے ٹیوٹا ایکٹ کے منافی اقدام کرتے ہوئے خیبر پختونخوا کے فنی تعلیمی ادارے اور اساتذہ جات ایئر فورس کے حوالے کرنے کا فیصلہ کیا ہے۔ فنی اور تکنیکی محکمے کے ملازمین کے صدر اظہار الحق نے بی بی سی کو بتایا کہ اگر انہیں یہ فنڈز فراہم کیے جائیں تو وہ بھی بہتر کارکردگی دکھا سکتے ہیں۔
ایک پشاور کی مثال آپ کو دے رہا ہوں۔ پشاور میں اس وقت جو 1200 تقریباً اسٹوڈنٹ ہے، 1200 اسٹوڈنٹ ہے، اور ایک سال کے لیے 2,90,000 روپے ٹریننگ میٹیریل کے دیا ہوا ہے، 2,90,000۔ اس کے برعکس پی ایف کو جو پیسے دیے وہ اس سے دو گنا زیادہ ہے۔
ایئرفورس کے حوالے کیے جانے والے فنی تربیت مراکز میں ہری پور، ایبٹ آباد، مردان، جہانگیرہ، خاکی، یار حسین سمیت ویمن تربیتی مراکز بھی شامل ہیں۔ اظہار الحق نے بتایا کہ اس وقت فنی تعلیمی اداروں میں فرنیچر اور ٹریننگ میٹیریل نہ ہونے کے برابر ہے اور ان اداروں کا بجٹ بھی کم ہے۔
کوئی ٹیکنالوجی نہیں ہے، سب مشینری جو ہے وہ میرے خیال میں 78-79 میں کوئی جی ڈی زیڈ والوں نے لایا تھا، کوئی کسی اور نے لایا تھا، وہی مشینری پڑی ہوئی ہے پرانے زمانے کی، کوئی لیٹسٹ ماڈل کی کوئی مشینری نہیں ہے۔
پشاور میں اس وقت ٹیوٹا کے زیر انتظام کوئی 88 فنی تعلیمی ادارے ہیں۔ مبصرین کا کہنا ہے کہ اس طرح ادارے ایئر فورس یا ایف ڈبلیو کے حوالے کرنے سے ادارے کے اپنے ملازمین پر عدم اعتماد کرنے کے برابر ہے، جس سے کارکردگی بہتر نہیں بلکہ اس سے کارکردگی متاثر ہو سکتی ہے۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
اور اب کراچی کا رخ کرتے ہیں، جہاں برسوں بعد ایک مرتبہ پھر سرکولر ریلوے منصوبے کو عملی جامہ پہنانے کی بات ہو رہی ہے۔ یہ منصوبہ اب چین پاکستان اقتصادی راہداری کا حصہ ہے۔ کراچی سے نامہ نگار ریاض سہیل۔
رات کے بچے ہوئے چاول لکڑیاں جلا کر گرم کیے جا رہے ہیں اور ساتھ والے کمرے میں بچے کھانے کے منتظر ہیں۔ 19 سالہ یاسمین محدود وسائل کے ساتھ ڈیڑھ کمرے کے مکان میں رہتی ہیں۔ زندگی کا گزارا پہلے ہی مشکل تھا، لیکن اب وہ اس گھر سے بھی محروم ہونے والی ہیں جو چنیسر ہالٹ پر سرکولر ریلوے اسٹیشن پر بنا ہوا ہے۔
جیسا میرے ابو بیمار ہیں، میرے چاچے کو مرغی کی بیماری ہے، امی جاتی ہے بنگلوں میں کام کرنے، بہت ساری ایسی پریشانی ہے، یہ گھر ٹوٹ رہے ہیں، اگر ہم لوگ کہاں جائیں گے؟ غریب بندے ہیں ہم لوگ، 6 بہن بھائی ہیں ہم لوگ، بس یہی دعا کرتے ہیں کہ آخر آپ لوگ کچھ ہماری مدد کریں۔
دوپہر 2 بجے کا وقت ہے، گھر سے تقریباً 3 فٹ کی دوری سے ایک ٹرین تیزی کے ساتھ گزرتی ہے۔ یاسمین کے گھر سے چند میٹر دور پکی کالونی بنی ہوئی ہے جس میں گیس اور بجلی کے میٹر نصب ہیں۔ رمیزہ مسیح ڈیڑھ کمرے کے گھر میں 40 سال قبل شادی کر کر آئی تھیں، ان کے ساتھ سسر اور شوہر کا انتقال بھی یہی ہوا۔
کیسے بنائیں گے جب پیسے ہی نہیں تو بنائیں گے کیسے؟ اتنی دنیا ہے جی، کیسے اٹھائیں گے؟ دنیا بھی تو بہت ہے نا، دیکھو یہ تو لڑائی کیا گھڑے ہو جائیں گے، بہت ہوئیں گے۔
حکومت سندھ کو سرکولر ریلوے منصوبے کے لیے 360 ایکڑ زمین درکار ہے، جن میں سے 70 ایکڑ پر قبضہ ہے، جہاں 4,500 کے قریب مکانات اور 3,000 دیگر تعمیرات موجود ہیں۔ گلشن اقبال تیراڈی، بھنگوریا گوٹ اور پاپوش میں تو ریلوے ٹریک ہی لاپتہ ہو گیا ہے۔ کئی کلومیٹر علاقے پر اب کاروباری مراکز قائم ہو چکے ہیں۔ 1990 کی دہائی میں وفاقی حکومت نے کینیڈا کی ایک کمپنی کے ساتھ سرکولر ریلوے کے لیے معاہدہ کیا تھا، لیکن اس پر پیش رفت نہ ہوئی۔ اس کے بعد جاپان کے ترقیاتی ادارے جائکا نے دلچسپی کا اظہار کیا۔ 2 سال سروے ہوئے لیکن ٹریک پر موجود تجاویزات راہ میں رکاوٹ بنی رہیں، بلاخر جائکا خود ہی پیچھے ہو گئی۔ جائکا نے متاثرین کو ملیر کے جمعہ گوٹ میں متبادل گھر کے ساتھ 50,000 روپے نقد دینے کا بھی اعلان کیا تھا، لیکن موجودہ حکومت نے کوئی پالیسی واضح نہیں کی، جس وجہ سے متاثرین میں غیر یقینی کی صورتحال موجود ہے اور تمام متاثرین مشترکہ لائحہ عمل بنانے کے لیے سرگرم ہیں۔ مسلم کالونی سے تحریک انصاف کے کاؤنسلر محمد عرفان کا کہنا ہے کہ وہ تجاوزات سے دستبردار ہونے کو تیار ہیں۔
ہم چاہتے ہیں ہم جگہ دینے کے تیار ہیں، کم از کم 50 فٹ پہ ہمیں اس کی جگہ متبادل جگہ دی جائے، معاوضہ دیا جائے، کیونکہ اگر پلاٹ دے گی تو ہم اس کو بنانے کے لیے پیسے چاہیے۔ یہاں سے ہمارے اتنے اساتذہ ہم لوگ رہ رہے ہیں، ہمارے بچے یہاں پڑھ رہے ہیں، تو ہمارے بچوں کی پورے سال کی تعلیم ضائع ہو جائے گی۔ واضح پالیسی اب تک کوئی نہیں آ رہی کہ کتنا کاٹ رہے ہیں، یہ ہم لوگوں سے سنا آ رہے ہیں، کچھ 70 کہہ رہے ہیں، پرانا 70 تھا، کچھ 100 کہہ رہے ہیں، کچھ پوری آبادی کہہ رہے ہیں کہ کچی آبادی پوری جائے گی کینٹ سے لے کر اپنا درویش کالن تک۔
سرکولر ریلوے منصوبہ چین پاکستان اقتصادی راہداری یعنی سی پیک کا حصہ بن چکا ہے۔ 48 کلومیٹر ٹریک زیادہ تر سطح زمین سے بلند بنایا جائے گا۔ صوبائی حکومت رواں سال ستمبر سے تعمیراتی کام کے آغاز کا ارادہ رکھتی ہے۔ اس سے پہلے مطلوبہ علاقے کو کلیئر کر کے باڑ لگا دی جائے گی۔ صوبائی حکومت کی نظر میں ٹریک کے آس پاس آباد سب لوگ قابضین ہیں، جن کو معاوضے کی ادائیگی کا کوئی واضح پروگرام نہیں۔ تاہم صوبائی وزیر برائے ٹرانسپورٹ ناصر شاہ کچھ لچک کا اظہار بھی کرتے ہیں۔
یہ لائن جو ہے 1999 تک چلتا تھا رائٹ آف وے، اس کا مکمل طور پر، اس کے بعد یہ بند ہوا ہے، तो जो लोग भी आए हैं गैर कानूनी तौर पर वहाँ बैठे हैं। एक जो सर्वे हुआ था जायका की तरफ से कि उन्होंने आइडेंटिफाई किए थे कि 4,000+ हाउस होल्ड, उनका तो हम देखेंगे कि उनको क्या हम लोग कंपनसेशन दे सकते हैं। उसके बाद क्या हुआ है, वो जो ट्रैक है उसका राइट ऑफ वे है, लाइन की पटड़ी है, उस पर लोगों ने अपने घर बढ़ा दिए, किसी ने बाथरूम बना दिया, किसी ने और अपना और चीज़ें बढ़ा दी, बल्कि आप वो फर्नीचर मार्केट देखेंगे हसन स्क्वायर के करीब तो उसके ऊपर उन्होंने वो लकड़ी से ये दुकानें बनानी शुरू कर दी हैं। तो इस तरह की चीज़ों को तो बिल्कुल एंटरटेन नहीं किया जाएगा।
कराची के मेयर वसीम अख्तर सर्कुलर रेलवे पर अमल दरामद से पुरउम्मीद नहीं, बकौल उनके म्यूनिसिपल का मेयर हो या DMC के चेयरमैन, उन्हें ऑन बोर्ड नहीं लिया गया।
KMC का मेयर हो या डिप्टी मेयर हो या डिस्ट्रिक्ट के चेयरमैन हो, उनको भी ऑन बोर्ड कभी नहीं लिया गया। हालांकि हमें इस सर्कुलर रेलवे के मुतालिक बहुत कुछ इल्म है, माजी में जब हम लोकल गवर्नमेंट के एडवाइज़र थे तो गवर्नर साहब के साथ इस पे काफ़ी डेवलपमेंट हुई थी, मगर फिर ये बैक बर्नर पे चला जाता है इशू, ये कंप्लीट होके नहीं देता। आज भी स्टेटस मुझे उसी सूरत में नज़र आ रहा है, हालांकि ये देरीना मुतालबा है शहर का। जब इस पे शुरुआत होती भी हैं तो ये कह दिया जाता है कि इंक्रोचमेंट्स हैं, इंक्रोचमेंट्स हटाई जा सकती हैं, उसके तरीक़ेकार हैं।
हुकूमत सिंध का अंदाज़ा है कि सर्कुलर रेलवे के जरिए योमिया 7 लाख लोग सफ़र करेंगे, जिससे शहर में ट्रैफिक की सूरतेहाल मामूल पर आएगी और इसके अलावा ईंधन की खपत और माहौलियाती आलूदगी में भी वाज़े कमी होगी। रासेल, BBC, कराची।
हुकूमत पाकिस्तान ने मुल्क में भारतीय फिल्मों पर आयद गैर एलानिया पाबंदी ख़त्म करते हुए उन्हें नो ऑब्जेक्शन सर्टिफिकेट जारी करने का फैसला किया है। तफसील के साथ कराची से हसन काजमी।
मरियम औरंगजेब ने 25 जनवरी को रिलीज़ होने वाली माहिरा खान और शाहरुख खान की फिल्म रईस और ऋतिक रोशन की फिल्म काबिल के बारे में खसूसियत से बताने से इनकार करते हुए कहा कि वो किसी फिल्म का नाम लेकर कुछ नहीं कहेंगी, मगर जब NOC दिया जा रहा है तो सभी फिल्मों को मिल जाएगा, अलबत्ता इन फिल्मों को सेंसर के मरहले से गुजरना होगा। पाकिस्तान में ATM सिनेमा के मालिक और डिस्ट्रीब्यूटर नरीम मानीवाला ने BBC को बताया कि ऋतिक रोशन की फिल्म काबिल के सेंसर में कुछ वक्त लग रहा है, जिसकी वजह से ये फिल्म अब पीर को रिलीज़ की जाएगी, जबकि रईस की रिलीज़ आइंदा जुम्मे को मुतवक्के है। उन्होंने हुकूमत के भारतीय फिल्मों की दरामद की इजाज़त देने के फैसले का खैर मकदम किया।
गवर्नमेंट की तरफ से हमें बहुत अच्छा रिस्पॉन्स मिला है कि हमने वो एटीट्यूड नहीं लेना जो इंडिया ने लिया हुआ है, और इस एटीट्यूड से ही काम करना है कि हमने आगे बढ़ने के लिए काम करना है, बजाय कि फिर चीजें बंद कर दी जाए।
उन्होंने कहा कि आज के डिजिटल दौर में पाबंदी आयद करना तकरीबन नामुमकिन है।
आज का जमाना ऐसा है कि हर चीज नेट पे पायरेसी से ये सब चीजें हर जगह अवेलेबल है, तो ये जो एक रंजिश की वजह से एक चीज जो रुक गई थी उसके लिए ये काम भी बहुत जरूरी था कि ये नॉर्मलसी और लेजिटिमेसी का रास्ता जो है जो इतने सालों के बाद खुला था वो रुकना नहीं चाहिए। एक ये बहुत बड़ा रास्ता है कि यहाँ के लोग वहाँ जाएं और वहाँ के लोग यहाँ आएं, और ये लायअमल चलता रहना चाहिए।
याद रहे। कराची से ये थी हमारे साथी हसन काजमी की रिपोर्ट, और अब हफ्तावार फीचर खेल के मैदान से।
पाकिस्तान की क्रिकेट का मेयार इस वक्त इंटरनेशनल स्टैंडर्ड्स के मुताबिक नहीं है।
अगर वहाँ पर ये हॉकी लीग शुरू होती है तो उनके प्लेयरों को भी जैसे हमारे प्लेयरों को एडवांटेज मिला है उनको भी जरूर मिलता।
सर्टिफिकेशन है वो भी इंटरनेशनल की फेडरेशन ने कर दी है कि इसमें हम इंटरनेशनल टूर्नामेंट होल्ड करवा सकते हैं, और ये पहली दफा यहाँ पे इंटरनेशनल टूर्नामेंट हम होल्ड करवा रहे हैं।
ऑस्ट्रेलिया से टेस्ट हारे, वनडे हारे, क्या मसला मेयार का है? पाकिस्तान हॉकी लीग कागजों पर, लेकिन इंडियन लीग ग्राउंड में और मालम जब्बा में स्कीइंग का स्लोप आलमी मुकाबले के लिए तैयार। खेल के मैदान से अब्दुल्ला फारूकी का सलाम। क्रिकेट में पाकिस्तानी टीम ने ऑस्ट्रेलिया का दौरा मुकम्मल किया। टेस्ट कोई न जीते, लेकिन वनडे में एक जीत हाथ लगी। पाकिस्तानी कप्तान ने बताया कि टीम ने घर वालों को बहुत याद किया, और पाकिस्तानी कोच ने मलबा अपनी नाकिस फील्डिंग और ऑस्ट्रेलिया के बैट्समैन डेविड वार्नर के सर डाल दिया। मैंने BBC के क्रिकेट के तजियाकार समी चौधरी से पूछा कि पूरे दौरे पर सबसे ज्यादा नुकसान किस चीज ने पहुंचाया पाकिस्तानी टीम को?
पाकिस्तान को सबसे ज्यादा जो नुकसान पहुंचा है इस टूर में, वो पहली चीज तो कंडीशंस थी जो पाकिस्तान के लिए बिल्कुल डिफरेंट है। 6 साल से पाकिस्तान UAE में खेल रहा है होम ग्राउंड बना के अपना फर्जी सा, तो उन कंडीशन से बिल्कुल अपोजिट बहुत ही बाउंसी और मुश्किल कंडीशन थी पाकिस्तान के लिए। परफेक्ट टीम कॉम्बिनेशन नहीं थे हमारे पास। پاکستان ٹیسٹ میں بھی بالنگ میں سٹرگل کر رہا تھا, ون ڈے میں بھی ہمیں بالنگ میں سٹرگلز نظر آئیں اور فیلڈنگ میں مسائل نظر آئے, فٹنس, تھکاوٹ, بے شمار چیزیں تھیں. لیکن ان نٹ شیل اگر ہم کوئی ایک وجہ اس کی بنانا چاہیں یا دریافت کرنا چاہیں تو وہ وجہ یہ ہے کہ پاکستان کی کرکٹ کا معیار اس وقت انٹرنیشنل اسٹینڈرڈس کے مطابق نہیں ہے. آپ کے پاس اس طرح کی بیٹنگ میں ڈیپتھ نہیں ہے, اس طرح کی بالنگ میں ڈیپتھ نہیں ہے, فیلڈنگ میں وہ چیز نہیں ہے.
اظہر خود کہہ چکے ہیں کہ ہمارے جو بیٹسمین ہیں, پلیئرز ہیں, وہ ہوم سکنس کا شکار ہیں, کیا یہ بھی وجہ تھی؟
یہ مکی آرتھر نے ویسٹ انڈیز سے جب ہم ٹیسٹ ہارے تھے آخری, تو اس میں مکی آرتھر نے یہ کہا تھا کہ پاکستانی پلیئرز تھکاوٹ کے شکار ہیں اور ٹف سکیجول ہے اور یہ وہ, آگے دو ٹورز آ رہے ہیں. تو اس وقت یہ پوچھنے کی ضرورت تھی کہ جب آپ تھکاوٹ کا اتنا شکار ہیں تو آپ سے کس نے کہا تھا کہ آپ دو ٹورز اکٹھے رکھ لیں اور تین مہینے پہ محیط ایک لمبا وہ دورہ, پہلے نیوزی لینڈ میں کھیل رہے ہیں پھر وہاں کھیل رہے ہیں.
اچھا یہ بتائیے کہ یہ سیریز پاکستان ہار گیا, ٹیسٹ بھی ہار گیا, ون ڈے بھی ہار گیا, لیکن کوئی ایک پازیٹیو چیز تو ہوگی اس میں؟
پازیٹیو چیزیں ہمیں بیٹنگ میں نظر آئی ہیں, وہ ٹیسٹ میں بھی نظر آئی ہیں. ٹیسٹ میں ہم نے 450 کیا, آج تک ہم نے کبھی نہیں کیا تھا فورتھ اننگ میں 450. ون ڈے میں ہم نے 300 کے قریب پہنچے, 300 کو کراس بھی کیا, چیز نہیں کر پائے الگ بات ہے, لیکن بیٹنگ میں اسٹرینتھ نظر آئی ہے کہیں نہ کہیں. جو پرابلم ہے مین وہ اگین فیلڈنگ اور بالنگ میں نظر آ رہے ہیں ہمیں. سو پازیٹیو پاکستان کا یہ ہے کہ بیٹنگ میں ڈیپتھ آ رہی ہے, اسٹرینتھ آ رہی ہے. اگر ایک دو اچھے آل راؤنڈرز کو گروم کیا جائے تو پاکستان بہت جلد انٹرنیشنل لیول کی کرکٹ کھیلنے کے قابل ہو سکتا ہے.
وہ پاسبل آل راؤنڈرز دو تین کون ہو سکتے ہیں آپ کے خیال میں؟
پاسبل آل راؤنڈرز ہمیں سہیل خان میں وہ پوٹینشیل نظر آیا تھا. آئی ڈونٹ نو وائی انہیں ون ڈے سیریز سے پہلے واپس بھیج دیا گیا تھا. حماد اعظم کو کچھ عرصہ ٹرائی کیا گیا تھا, پھر ڈراپ کر دیا گیا تھا, ان پہ انویسٹ نہیں کیا گیا. عامر یامین اچھے پوٹینشیل تھے لیکن ان کو بھی صحیح طرح یوٹیلائز نہیں کیا گیا. سو اگر پاکستان پلاننگ اپنی بہتر کرے اس معاملے میں تو بہت جلد ہمارے پاس دو تین اچھے آل راؤنڈرز تیار ہو سکتے ہیں.
سمیع, آئندہ کون سے ٹورز ہیں اور اس میں کیا کیا چیلنجز کا سامنا ہو سکتا ہے پاکستان کو؟
آئندہ جو پہلا ٹور ہے اس کے بعد ہمارا وہ مارچ کے آخر میں شروع ہوگا ویسٹ انڈیز کا. ویسٹ انڈیز کی کنڈیشنز پاکستان کو کافی حد تک سوٹ کرتی ہیں, سلو وکٹس ہیں, زیادہ مسائل نہیں ہوں گے, لیکن پاکستان کی فاسٹ بالنگ جو ہے وہ پاکستان کے لیے وہاں بھی سردرد ثابت ہو سکتی ہے.
کرکٹ کے بعد ذکر ہاکی کا. بیجنگ اولمپکس میں کوالیفائی نہ کر پانے کے بعد انڈین ہاکی نے کمر کس لی اور اسے زندہ کرنے کے لیے اقدامات کیے. آج کل ہندوستان میں کرکٹ کی طرز پر ہاکی انڈیا لیگ کھیلی جا رہی ہے جو تقریباً ایک ماہ جاری رہنے کے بعد 20 فروری کو ختم ہوگی. اس لیگ سے وہاں کی ہاکی کو کتنا فائدہ پہنچا ہے یا پہنچے گا اور پاکستان کی راہ میں کیا رکاوٹیں ہیں, جائزہ لیا ہے دلی سے نامہ نگار آدیش کمار گپتا نے.
آج کل بھارت میں انگلینڈ کے ساتھ کھیلی جا رہی T20 کرکٹ سیریز کا شباب پورے زور پر ہے, تو دوسری جانب ہاکی انڈیا لیگ کا جلوہ بھی برقرار ہے. غور طلب ہے کہ ہاکی انڈیا لیگ میں بھارت کے علاوہ دنیا بھر کے بین الاقوامی شہرت یافتہ کھلاڑی شرکت کر رہے ہیں. اس بار ہاکی انڈیا لیگ میں 6 ٹیمیں حصہ لے رہی ہیں. اس لیگ میں آسٹریلیا کے اینڈریو چارٹر, گلین ٹرنر جیسے دمدار اور شاندار کھلاڑی شرکت کر رہے ہیں. ان کے ساتھ بھارت کے تمام سینئر اور جونیئر کھلاڑی بھی کندھے سے کندھا ملا کر اپنا دم خم دکھا رہے ہیں. پچھلے کئی سالوں سے ہاکی لیگ کے لگاتار ہونے سے اب بھارت پوری دنیا میں بلند حوصلوں کے ساتھ ہاکی کے مقابلوں میں اترتا ہے. ایسا ماننا ہے سال 1964 میں ٹوکیو اولمپکس میں گولڈ میڈل جیتنے والی بھارتی ہاکی ٹیم کے اہم کھلاڑی اور اپنے زمانے میں دنیا کے سب سے تیز سینٹر فارورڈ رہے ہربندر سنگھ کا.
ہاکی لیگ کا جو 5واں ایڈیشن چل رہا ہے, اب دیکھیے پچھلے 2 سال سے ہماری ٹیم جہاں بھی کھیلی ہے ہم نے ہالینڈ کو بھی ہرایا ہے, جرمنی کو بھی ہرایا ہے, آسٹریلیا کو بھی ہرایا ہے. تو یہ جو ایک ڈر تھا ہمارے پلیئر میں وہ بالکل نکل گیا ہے. فائنینشیل اسٹیٹس بھی کافی انکریز ہوا ہے, ہر ایک جگہ پروفیشنلزم آ گیا ہے. تو یہاں پر بھی وہ آیا ہاکی میں تو ہمارے پلیئروں کو ڈبل فائدہ ہوا ہے.
دوسری جانب بھارت اور پاکستان کے درمیان ہاکی نہیں کھیلی جا رہی ہے, لیکن اس کے پرانے مقابلوں کی یادیں آج بھی رونگٹے کھڑے کرتی ہے.
اور یہ فری 25 گز کی لائن پر دائیں فلینک میں ملا پاکستان کے افتخار کو, جنہوں نے ہٹ لگایا باز یافتہ رسول کو, یافتہ رسول نے اور گیند بھارت کی ٹیم میں بائیں طرف جہاں پہ وہ چوکر نے وہاں پہ پہنچ گیا. باز عباس بھارتی ٹیم ہے اور انہوں نے سینٹر کی, لیکن اس سے پہلے سرجیت نے خوبصورتی سے اجیت پال نے گیند اپنے ٹیم میں باہر کر دی پائے فلینک میں.
ہربندر سنگھ مانتے ہیں کہ ایشیا میں کسی سمے ہاکی کی سب سے بڑی طاقت رہے پاکستان کو عالمی طور پر کم موقع ملنے سے بڑا نقصان ہوا.
بالکل बिल्कुल, देखिए एशिया में हमेशा पाकिस्तान और इंडिया का एक रुतबा रहा है। मैं अगर कहूँ तो वर्ल्ड में अगर हॉकी को जाना जाता तो इन दो टीमों के नाम से जाना जाता था, और कुछ वजहों से लास्ट ओलंपिक में क्वालिफाई भी नहीं कर सकी और कहीं भी टूर्नामेंट में इतनी सक्सेस नहीं मिली। तो इसकी मेन वजह है कि इंटरनेशनल लेवल में जो उनका कंपटीशन है वो बहुत कम जाके खेलती है। जैसे आपने कहा कि वो हॉकी लीग शुरू करना चाहते थे, अगर वहाँ पर ये हॉकी लीग शुरू होती है तो उनके प्लेयरों को भी जैसे हमारे प्लेयरों को एडवांटेज मिला है उनको भी जरूर मिलता। और आप देखिए जब भी इंडिया पाकिस्तान का मैच होता तो यहाँ पर स्टेडियम में जगह नहीं मिलती, और एक पाकिस्तान और इंडिया का मैच होता तो जो हॉकी की ब्यूटी लोगों को देखने में मिलती है क्योंकि स्टाइल खेलने का एक जैसा है तो वो पब्लिक एंजॉय करती है।
उम्मीद की जानी चाहिए कि जैसे भारत में हॉकी लीग कामयाब हुई है और खेल का मयार ऊंचा हुआ है वैसा ही पाकिस्तान में भी हो।
और पाकिस्तान स्कीइंग फेडरेशन ने 8 माह की सरतोड़ कोशिशों के बाद आलमी टीमों को स्कीइंग के मुकाबले के लिए मालम जब्बा आने पर रजामंद कर ही लिया और आज वहां बाकायदा स्लोप पर स्कीइंग हुई। मैंने टूर्नामेंट के डायरेक्टर एयर कॉमोडोर शाहिद नदीम से पूछा कि कितने सालों बाद मालम जब्बा में स्कीइंग हो रही है और इसकी खास बात क्या है।
तकरीबन 10 से 11 साल बाद कोई प्रॉपर स्की एक्टिविटी हो रही है, ना सिर्फ इंटरनेशनल टीम्स आई हुई हैं 9 मुख्तलिफ ममालिक की, बल्कि ये जो है ये स्लोप इसकी जो सर्टिफिकेशन है वो भी इंटरनेशनल स्की फेडरेशन ने कर दी है कि इसमें हम इंटरनेशनल टूर्नामेंट होल्ड करवा सकते हैं और ये पहली दफा यहाँ पे इंटरनेशनल टूर्नामेंट हम होल्ड करवा रहे हैं।
वो क्या पैरामीटर्स होते हैं जिसके ऊपर इंटरनेशनल स्कीइंग फेडरेशन किसी स्लोप को इंटरनेशनल स्टैंडर्ड का करार देती है, और दूसरी चीज ये बता दें कि टीमें कौन कौन से मुल्क की आई हुई हैं।
ये जो स्लोप है इसका जो वर्टिकल ड्रॉप है इसके यहाँ पे 2 इवेंट हम करवाते हैं, एक जॉइंट स्लालम है और एक स्लालम है। इनका अपना अपना वर्टिकल ड्रॉप होता है, लाइक जॉइंट स्लालम के लिए आपको 250 मीटर का ड्रॉप चाहिए होता है वर्टिकल ड्रॉप, और इसी तरह स्लालम के लिए आपको 200 मीटर का वर्टिकल ड्रॉप चाहिए होता है। और ये यहाँ पे जब आप ये 2 रिक्वायरमेंट पूरी कर लेते हैं और इसके अलावा आपके पास स्नो प्रेस करने वाली मशीन और बाकी टाइमिंग डिवाइसेस जो इसके प्रीरिक्विजिट्स होते हैं वो अगर आपके मौजूद होते हैं तो आपको फिर सर्टिफाई कर देते हैं इस स्लोप को कि इधर इंटरनेशनल टूर्नामेंट हो सकता है। एक जो इंस्पेक्टर आते हैं इंटरनेशनल की फेडरेशन की तरफ से, वो जब आपके सारे ये जो रिक्वायरमेंट है पूरी होती है तो उसके बाद फिर वो आपको अलाउ कर देते हैं। और जो टीमें आई हुई हैं वो इस वक्त 9 मुख्तलिफ ममालिक से आई हुई हैं, जिनमें अफगानिस्तान है, जिसमें मोरक्को है, जिसमें ताजिकिस्तान है, स्लोवेकिया है, इधर इंडिया से एक टीम आई हुई है। इस तरह 9 ममालिक के जो मुख्तलिफ ममालिक हैं उनकी टीमें यहाँ पे अभी इस वक्त मौजूद हैं। 10वां पाकिस्तान की अपनी टीम भी एक काफी 17 के करीब लोग हैं वो भी पार्टिसिपेट कर रहे हैं।
और आखिर में एशियन स्पोर्ट्स बीट के साथ सुल्तान महमूद।
पाकिस्तान और ईरान के दरमियान डेविस कप एशिया ओशियाना जोन ग्रुप 2 का मैच अगले माह की 3 तारीख से इस्लामाबाद में शुरू हो रहा है। रशीद मलिक पाकिस्तान के नॉन प्लेइंग कैप्टन हैं। ये मैच हार्ड कोर्ट पर खेला जाएगा। दूसरा ब्लाइंड क्रिकेट वर्ल्ड कप इतवार के रोज से इंडिया में खेला जाएगा। पाकिस्तान की 17 रुकनी टीम टूर्नामेंट में शिरकत कर रही है। मोहम्मद जमील टीम की क्यादत कर रहे हैं। ICC वीमेन वर्ल्ड कप क्रिकेट टूर्नामेंट का क्वालिफाइंग राउंड अगले माह की 7 तारीख से श्रीलंका में खेला जाएगा। क्वालिफाइंग राउंड में पाकिस्तान समेत 10 टीमें हिस्सा ले रही हैं। इंग्लैंड, ऑस्ट्रेलिया, न्यूजीलैंड और वेस्ट इंडीज़ की टीमें पहले ही वर्ल्ड कप के लिए क्वालिफाई कर चुकी हैं। इस्लामाबाद में पंजाब के 16 साल नसीम अख्तर ने शेख मुदस्सर को 5-0 से हरा कर दूसरी पाकिस्तान नेशनल अंडर 18 स्नूकर चैंपियनशिप जीत ली। लाहौर में अमन अतीक खान ने मोहम्मद शुएब को 2-1 से हराकर तीसरी जूनियर पाकिस्तान नेशनल टेनिस चैंपियनशिप में अंडर 18 सिंगल्स टाइटल जीत लिया। अंडर 18 गर्ल्स सिंगल्स टाइटल महीन अफ्ताब ने जीता।
इसी के खेल के मैदान से अब्दुल्ला फारूकी को इजाजत दीजिए।
और खेल के मैदान से के साथ ही सैरबीन भी अख्तिताम को पहुंचा। आज एडिटर थे सकलैन इमाम, प्रोड्यूसर शुमायला जाफरी, लंदन में स्टूडियो मैनेजर थी स्टेफनी कुक और इस्लामाबाद में इसरारुल हक। सैरबीन की टीम और उमर आफरीदी को इजाज़त, खुदा हाफिज। आखिर में खबरों के खुलासे के साथ फरहत जावेद।
برطانوی وزیر اعظم ٹریزا مے آج امریکی صدر ڈونلڈ ٹرمپ سے وائٹ ہاؤس میں ملاقات کریں گی۔ क्रेमलिन ने कहा है कि अमरीकी सदर सीनेटर को रूस के सदर से टेलीफोन पर राब्ता करेंगे। डोनाल्ड ट्रंप जर्मनी और फ्रांस के सरबराहान को भी टेलीफोन करेंगे। तुर्की ने नाकाम फौजी बगावत के बाद यूनान जाने वाले 8 फौजियों से मुतल्लिक यूनान की अदालत उज़्मा के फैसले को सियासी करार देते हुए दोबारा मुकदमा चलाने का मुतालबा किया है। इंडिया की रियासत मेघालय के गवर्नर ने जिनसी इस्तेहसाल के इल्जाम के बाद इस्तीफा दे दिया है। उन पर गवर्नर हाउस को नौजवान लड़कियों के क्लब में बदलने का इल्जाम है। यूक्रेन की फौज के मुताबिक मशरकी डोनबास में रूसी हमायत याफ्ता अस्क्रियत पसंदों के साथ फायरिंग के तबादले में यूक्रेन के 2 फौजी हलाक हो गए हैं। कीनिया ने शिदत पसंद तंजीम अलशबाब के जनूबी सोमालिया में कीनिया के एक फौजी अड्डे पर हमला करके 57 फौजियों की हलाकत के दावे को मुस्तरद कर दिया है। ये बीबीसी उर्दू सर्विस है।